اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. کتاب قلندر شعور، صفحہ نمبر ہے 152، 152. ٹاپک ہے مراقبہ. یہ اس کتاب کا آخری ٹاپک ہے. یہ مراقبے کے بارے میں ہم نے پہلے بھی پڑھا، لیکن یہاں پہ روشنیوں کے نظام کی بات کرنے کے بعد کہ اعصابی نظام سارے کا سارا کس طرح روشنیوں پہ چلتا ہے، اس بات کی وضاحت کے بعد حضور مرشد کریم نے مراقبہ کا ذکر کر دیا. اس میں ربط کیا ہے کہ ان روشنیوں کو کنٹرول کرنے کے لیے ہمیں مراقبے میں مہارت حاصل کرنی ہے. اب مراقبے کے وہ چار درجے آپ کو بتائے گئے کہ جی غنود ہے، ورود ہے، اس کے بعد شہود ہے، اور پھر مراقبہ ہے، پھر اس کے بعد فتح اور سیر ہے. تو مراقبہ اکثر دوست پوچھتے ہیں کہ یہ کیا ہے. قرآن حکیم میں جو غور و فکر کی دعوت دی گئی ہے، اور ایک آیت میں ایک آیت ہے فق و رقبہ، یہ رقب سے ہے، رقب سے ہی لفظ رقیب. یہ اللہ کے اسماء یعنی کہ اسماء الہیہ میں سے ایک اسم ہے رقیب. رقیب کا لفظی مطلب ہے نگرانی کرنے والا. تو رقب کیا ہوا؟ نگرانی کرنا. تو مراقبہ کیا ہوا؟ وہ عمل جس میں آپ اپنے اندر اتر کر اپنی نگرانی کرتے ہیں. مراقبہ اپنے انر سیلف کی نگرانی کے عمل کا نام ہے. حضور مرشد کریم کا ارشاد ہے کہ مراقبہ کی تشریح کرتے ہوئے قلندر باب اولیاء رحمت اللہ علیہ فرماتے ہیں کہ مراقبہ ایک ایسا عمل ہے جس میں انسان دنیاوی حالات و واقعات اور دنیاوی دلچسپیوں اور زمان و مکان کی قید سے آزاد ہو جاتا ہے. غور کریں کن کن چار چیزوں سے آزاد ہو جاتا ہے؟ دنیاوی حالات اور واقعات اور دنیاوی دلچسپیوں اور زمان و مکان کی قید، زمان و مکان کی جکڑ بندی سے آزاد ہو جاتا ہے. ہمارے یہاں جب ہم مراقبہ کرتے ہیں تو ہم تو اسی جکڑ بندیوں میں جکڑے رہتے ہیں. ہمیں احساس ہوتا ہے کہ بھی ٹائم نہیں گزر رہا، تو جلدی ختم ہو، یہ 15 منٹ کیا مصیبت پڑ گئی ہمیں. یہ ایٹیچیوڈ مراقبے کا ایٹیچیوڈ نہیں ہے. جب آپ مراقبہ کریں تو آپ اتنے یکسو ہو جائیں کہ آپ کو وقت کے گزرنے کا احساس نہ رہے. جب آپ مراقبہ کرنے بیٹھیں تو آپ کے اندر کم از کم اتنی یہ اتنی سی کیفیت تو پیدا ہو کہ آپ اپنے جسم کا احساس کرنے سے باز آ جائیں، یعنی جسم کی طرف سے توجہ ہٹ جائے. بہرحال آگے فرماتے ہیں غیب کی دنیا میں داخل ہونا اس وقت تک ممکن نہیں ہے جب تک انسان زمان و مکان سے آزاد نہ ہو، یعنی جسمانی گوشت پوست اور جسمانی تقاضوں سے. جب تک کوئی آدمی ذہنی طور پر یکسو نہیں ہوتا، غور کر لیں، دیکھ لیجئے، جسمانی تقاضوں سے جب تک کوئی آدمی ذہنی طور پر یکسو نہیں ہوتا ہے تو وہ غیب کی دنیا میں داخل نہیں ہو سکتا. اب جسمانی تقاضے سے آزاد ہونے کا یہ مطلب نہیں کہ انسان کے اوپر موت وارد ہو جائے. مطلب یہ ہے کہ انسان جسمانی تقاضوں کو ثانویت دے دے، اور جہاں سے جسمانی تقاضے روشنی کی شکل میں نزول کر رہے ہیں ان کی طرف متوجہ ہو جائے. یہ ہے سارا نظام، یہ ہے سارا میکانزم. अब उसका अमली तरीका फरमा रहे हैं, फरमा रहे हैं कि मुराकबे का आसान तरीका ये है कि आदमी किसी तारीक गोशे में जहां गर्मी सर्दी मामूल से ज्यादा ना हो, आराम दे नशिस्त के साथ बैठ जाए, हाथ पैरों और जिस्म के तमाम आसाब को ढीला छोड़ दे और अपने ऊपर ऐसी कैफियत तारी करे जिस कैफियत में जिस्म की मौजूदगी की तरफ से जहन हट जाए, यानी आपको अपने जहन को जिस्म की मौजूदगी से हटा के अपने अंदर इन्वॉल्व करना है, सांस गहराई में लिया जाए। गहराई में सांस लेने से सांस की रफ्तार में ठहराव पैदा हो जाता है। आंखें बंद कर ली जाएं और बंद आंखों से अपने अंदर झांकने की कोशिश की जाए। अब ये अपने अंदर झांकने का क्या बताया कि आपको इस मादी जोन की दुनिया से बाहर इमेजिन करना है खुद को, ख्यालात और अमल पाकीजा हों, इस लफ्ज को अंडरलाइन कर लें। ख्यालात और अमल की पाकीजगी का असल मतलब क्या है? देखें ना, आप दूध वाले से दूध लेते हैं, अगर उसमें पानी मिला दे तो कहते हैं कि यह खालिस नहीं रहा। इसी तरह हम जब अपने अंदर आने वाली तलात में अपने मीनिंग्स भर देते हैं तो वो पोल्यूटेड हो जाते हैं, वो साफ नहीं रहते। पाकीजगी का मतलब है कि उसमें कोई मिलावट ना हो। तो जो भी आप ख्यालात आपको आ रहे हैं उनको आने दीजिए और उनको एज इट इज असल मीनिंग्स समझने में लगे रहें, तो फिर आपके आमाल जो हैं वो ऑटोमेटिकली वैसे होंगे जैसे इंस्पायर किया जा रहा है। ख्यालात और अमल की पाकीजगी ये है कि किसी को बुरा ना समझें। गौर करें, पहली शर्त, यानी कि बुरा लगना, बुरा समझना, ये सब शतनत है। आपने अगर कलंदर शौर किताब को पढ़ लिया है तो इस पे इसको अपने ऊपर अब तारी करना है। कलंदर शौर को अपना कर, खुद को आरास्ता करके खुद को कलंदर शौर से संवारना है। तो उसके लिए जो बातें बताई जा रही हैं, ये सांस लेना, मुराकबा करना, लेकिन उसके साथ साथ आपकी अप्रोच में देखें क्या फर्क आना चाहिए। किसी को बुरा ना समझा जाए, किसी को बुरा ना समझें, किसी की तरफ से बुग़्ज़ व अनाद ना रखें, और किसी से तकलीफ पहुंची भी है तो इंतकाम ना लें और मुआफ कर दें। अगर किसी से तकलीफ पहुंच जाए तो उसे फौरन मुआफ कर दें, इंतकामी जज्बात ना पालें अपने अंदर कि इसने बुरा किया तो खुदा इसको समझे, तो खुदा इसको मारे। ये ऐसी वैसी बातें करने की कोई जरूरत नहीं है। माफ कर दें, उसे हटाएं। जरूरियात जिंदगी और मुआश के हसूल में आजा का वजीफा पूरा करें, जिद्दोजहद में कोताही ना करें, यानी जो करने के काम है वो पूरे किए जाएं। लेकिन नतीजा अल्लाह पर छोड़ दिया जाए, यानी जब हम कोई भी काम करते हैं तो हम उससे तवक्कोआत वाबस्ता कर लेते हैं कि मैं चूंकि ये काम कर रहा हूं लिहाजा इसका ये नतीजा निकलना चाहिए। ये अप्रोच अल्लाह वालों की अप्रोच नहीं हो सकती। आप को जो काम दिया गया है वो आप इसलिए करें कि ये करने का काम है, मुझे करना है। क्या नतीजा निकलता है, नतीजा अल्लाह पे छोड़ दें, आप अपनी मर्जी के नतीजे ना खस करें। अगर किसी अमल से ये महसूस हो जाए कि मुझसे किसी की दिल आजारी हो गई है या किसी के साथ ज्यादती हो गई है, तो बिला तख्सीस, बिला तख्सीस के वो कमजोर हो, नातवा हो, गरीब हो, छोटा हो या बड़ा हो, उससे माफी मांग ली जाए। आदमी जो कुछ अपने लिए पसंद करता है वो दूसरों के लिए भी पसंद करे, यानी आप चाहते हैं कि आपकी इज्जत की जाए तो आप दूसरों की इज्जत करें। अगर आप चाहते हैं कि कोई आपको तंग ना करे तो आप किसी को तंग ना करें। ये इसका मतलब है कि जो चीज आप खुद अपने लिए पसंद करते हैं वही दूसरों के लिए भी रवा रखें। एक और बड़ी जरूरी बात कि जहन के अंदर मालों मता और असबाब की अहमियत ना हो। ये जो मालो दौलत और असबाब की वजह से हम एक दूसरे को रिस्पेक्ट देते हैं कि इसके पास बड़ी अच्छी गाड़ी है, इसके पास बड़ा बंगला है, इसके पास बड़ा पैसा है, ये बातें आपके जहन में मालो दौलत की अहमियत को उजागर करती हैं। तो ये नहीं होनी चाहिए। आप बंदे को उसकी क्वालिटीज की वजह से इज्जत दें। आप अपने मालो दौलत के जोर पे अपनी इज्जत करवाने के चक्कर में ना पड़ें कि मेरे पास पैसे होंगे तो लोग मेरी इज्जत करेंगे। नहीं, आपकी अप्रोच ये होनी चाहिए कि मुझे अपने गुणों से, अपनी खूबियों की वजह से लोगों को, मुझे अपनी खूबियों को पॉलिश करना है, उनको उजागर करना है ताकि लोग उसकी बिना पे मेरी इज्जत करें, न के इस वजह से कि जी मेरे पास मालो दौलत है। यानी कि मालो मता और असबाब की अहमियत ना हो। इसके बहुत एंगल हैं। हम कोई भी काम करने लगते हैं तो हमारे जहन में अल्लाह पे यकीन के बजाय वसाइल की तरफ तवज्जो चली जाती है कि वसाइल होंगे तो काम होगा। नहीं, जब अहमियत ही नहीं है तो आपका जहन उस तरफ जाएगा ही नहीं। आप काम की तरफ तवज्जो देंगे, वसाइल अल्लाह ने देने हैं, असबाब अल्लाह मुहैया करेगा। अल्लाह के फैलाए हुए और दिए हुए वसाइल को खुश होकर इस्तेमाल करें। गौर करें, अल्लाह के दिए हुए वसाइल को खुश होकर इस्तेमाल करें। जो भी वसाइल अल्लाह ने अता किए उसको खुशी खुशी इस्तेमाल करें, लेकिन दुनियावी वसाइल को मकसद जिंदगी ना बनाए। जिस तरह मुमकिन हो, यानी जितना भी मुमकिन हो, दामे दरमे कदमे सुखने, अल्लाह की मखलूक की खिदमत की जाए। दामे यानी दाम से, यानी पैसे से, दरमे काविश से, कदमे यानी कदम लेकर या चल फिर कर कोई उसकी खिदमत की जाए। सुखने मुंह से बात कहकर कोई बात, मतलब के अच्छी बात सुनाकर, कोई अच्छा मशवरा देकर अल्लाह की मखलूक की खिदमत की जाए। देखें, इसमें सारे मुमकिन के दामे दरमे, दरम एक सिक्के को भी कहते हैं ना, उसी से है ये दामे दरमे, यानी किसी चीज की कीमत लगाकर या किसी चीज के लिए पैसे खर्च करके, कदमे हाथों पैरों की, हाथों पैरों से खिदमत की जाए, या सुखने यानी मुंह से बात करके, तो अल्लाह की मखलूक की खिदमत की जाए। फरमा रहे हैं कि जिस शख्स के अंदर पाकीज़ा ख्यालात और पाकीज़ा औसाफ मौजूद होते हैं, मुराकबे के अमल से उसका लतीफ़ा नफ्सी, यानी लताइफ का जिक्र इस किताब के पिछले असबाक में तफसील से आ चुका है, जल्द रंगीन हो जाता है। यहाँ पे क्या बताया कि जिस शख्स के अंदर ख्यालात पाकीज़ा होते हैं, यानी वो मिलावट नहीं करता, और पाकीज़ा औसाफ मौजूद होते हैं, यानी जो उसके अंदर अल्लाह की सिफात मौजूद हैं उनको खालिसतन इस्तेमाल करना, ये है पाकीज़गी। तो अगर वो उसके ख्यालात और औसाफ पाकीज़ा हो जाएं, इसी को तज़किया कहते हैं, तो मुराकबे के अमल से फिर उसका लतीफ़ा नफ्सी जो है वो जल्द रंगीन हो जाता है, यानी कि काम करने लगता है। लतीफ़ा नफ्सी के रंगीन हो जाने से शऊर के अंदर जिला पैदा होती है। जूं जूं आपका लतीफ़ा नफ्सी रंगीन होता चला जाएगा, आपके शऊर के अंदर एक जिला यानी कि एक रोशनी, एक चमक आती चली जाएगी, और शऊर का आईना शफाफ हो जाता है। फिर आपके शऊर का जो आईना है वो जो आपको चीजें दिखाता है ये साफ होता चला जाता है। हजूर फरमा रहे मुराकबा एक ऐसा अमल है जिसमें रूहानी उस्ताज या अपने मुर्शिद के हुक्म की तामील जरूरी है। सालिक या रूहानी शागिर्द के अंदर अगर चूचरा हैं और तामील नहीं है, तामील मैंने अमल करना यानी कि जो से कहा जाए उस पर अमल करें, तो मुराकबे का अमल पूरा नहीं होता। अगर कोई अपने पीरो मुर्शिद की कही हुई बात पे अमल नहीं कर रहा और सिर्फ मुराकबे करके वो कहीं पहुंचना चाहता है तो ये मुमकिन नहीं है। यानी कि कह दिया कि फिर ये मुराकबे का अमल पूरा नहीं हुआ। मुराकबे में कामयाबी के लिए और मुराकबे का सही नतीजा मुरतब होने के लिए खुद सुपुर्दगी जरूरी है। ये खुद सुपुर्दगी, इस लफ्ज़ को अंडरलाइन कर लें, यानी अपनी सोचों को अपने मुर्शिद की सोचों के तहत करने का अमल जो है ये खुद सुपुर्दगी कहलाता है। देखे ना, जब आप अपनी कोई राय किसी बड़े के राय के तहत कर देते हैं, अपना कोई फैसला किसी बड़े के फैसले के मुताबिक कर लेते हैं, तो इसी को खुद सुपुर्दगी कहते हैं। मुराकबे के जरिए इंसान आलम में जाहिर की तरह, जैसे हम जाहिरी दुनिया में करते हैं काम, उसी तरह आलम में बातन की दुनिया से रूशनास होता है। यानी कि मुराकबे के जरिए जिस तरह हम इस जाहिरी दुनिया से आशना, मुराकबे के जरिए हम फिर बातनी दुनिया से भी आशना होने लगते हैं। और जब सालिक गैब की दुनिया में दाखिल हो जाता है तो जिस तरह वो आलम नासूत या इस दुनिया में जिंदगी गुजारता है और जिंदगी के तकाजों को पूरा करता है, यानी जिस तरह से हम आलम नासूत में रहते हुए जिंदगी बसर कर रहे हैं और तकाजों को पूरा करते हैं, उसी तरह वो गैब की दुनिया में क्या करता है। यहाँ लिखा है कि निज़ाम शमसी और बेशुमार अफलाक को देखता है। यानी अगर आप जुमले की तरतीब देखें तो क्या कह रहे थे कि जिस तरह वो यहाँ जिंदगी गुजारता और जिंदगी के तकाजों को पूरा करता है, इसी तरह गैब की दुनिया में भी वो अपनी जिंदगी गुजारता है और तकाजों को पूरा करता है और निज़ाम शमसी को भी देखता है और बेशुमार अफलाक को देखता है। अफलाक फलक की जमा है, फलक का तर्जमा आसमान किया जाता है। तो बेशुमार अफलाक का मतलब है, असल में फलक कहते हैं ऑर्बिट को, यानी जैसे जमीन सूरज के गिर्द अपने मदार में गर्दिश कर रही है, फी फलक कई असबहून, कुरान में ये जो कहा गया है कि वो अपने फलक में तैर रही है। तो अफलाक का मतलब है हर चीज अपने ऑर्बिट में घूम रही है। तो वो जिंदगी वहां गुजारता है, तकाजे पूरे करता है और मुशाहदात करता है, उसको मुशाहदे होते हैं निज़ाम शमसी के और उनके ऑर्बिट्स के, फरिश्तों से मुतारिफ होता है, यानी फिर वो उन एजेंसियों से उन ताकतों से मुतारिफ होने लगता है जो इन चीजों को इनके ऑर्बिट्स में कायम रखे हुए हैं। फिर रफ्ता रफ्ता यहाँ तक बात पहुँचती है कि उनसे हम कलाम होता है, यानी उनसे बात करता है, उनसे बात पूछता है या उनको डायरेक्शन देता है या उनकी बात सुनकर खुद डायरेक्शन लेता है। उसके सामने वो तमाम हकायक आ जाते हैं जिन हकायक पर ये कायनात तख्लीक हुई है। ये है इंसानी परवाज, फिक्रे इंसानी की असल परवाज हकायक को जानना है। तो उसके सामने वो तमाम हकायक आ जाते हैं, वो हकीकतें आ जाती हैं जिनके ऊपर कायनात तख्लीक हुई है। वो ये भी देख लेता है कि कायनात की साख्त में किस किस्म की रोशनियां बरसरे अमल हैं, यानी कायनात की जो फॉर्मेशन है, इसकी बनावट जो है, उसकी साख्त जो है, उसमें किस तरह रोशनियां यानी के तसव्वुरात किस तरह काम कर रहे हैं, और उन रोशनियों का यानी इन तसव्वुरात का सोर्स मंबा क्या है, और ये रोशनियां किस तरह तख्लीक हो रही हैं, यानी ये रोशनियां इनका सोर्स क्या है, किस तरह तख्लीक हो रही है और कायनात की साख्त में अपना रोल कैसे अदा कर रही हैं, अफराद कायनात में किस तरह तकसीम हो रही हैं और रोशनियों की मकदारों के रद्दो बदल से कायनात के नकूश किस तरह बन रहे हैं। सालिक की आंख, सालिक की आंख यानी बातनी आंख ये भी देख लेती है कि अगर रोशनियों का मंबा अनवार है, यानी रोशनियों की बेस अनवार इलाहिया है यानी ख्यालात अनवार हैं, और फिर उस पर वो तजल्ली भी मुनकशिफ हो जाती है जो रोशनियों को संभालने वाले अनवार की असल है। असल चीज क्या हुई? तजल्ली। तजल्ली कहते हैं इत्तला को, इसी का नाम वहमा भी रखा गया है, इसी को ये इत्तला है, जात से आती है तो ये तजल्ली जात कहलाती है, जब ये सिफात की तरफ से आती है तो तजल्ली सिफात कहलाती है। तजल्ली का मतलब है मुजल्ला कर देना, उजला होना, वो चीज जो किसी चीज को उजला कर दे। वो क्या चीज है जो उजला करती है? इतलात। तो तजल्ली मुनकशिफ हो जाती है यानी कि उसके ऊपर इतलात वाजे होने लगती हैं, फिर वो इतलात जो के अनवार की असल है, और अनवार कहते हैं ख्यालात को, इत्तलात से ख्याल बना, फिर ख्यालात से तसव्वुरात बनते हैं, तो ये सारा वही निज़ाम फिर एक जुमले में हज़रत मुर्शिदे करीम ने वाशगाफ कर दिया, वाज़े कर दिया कि उस पर वो तजली भी मुनकशिफ हो जाती है जो रोशनियों को संभालने वाले अनवार की असल है। अब देखें ना, अगर आप इसको लिंकअप करके पढ़ेंगे तो ये समझ आ जाएगा, वरना पता नहीं होगा कुछ। तजल्ली पता नहीं किसे कहते हैं, तो रोशनियों को संभालने वाले अनवार पता नहीं क्या होते हैं, हमारा जहन यहां से कभी भी राह नहीं पकड़ सकता। आखिरी पैराग्राफ इसका यह है कि बानी है कलंदर शऊर, यानी कलंदर शऊर के बानी, बिना रखने वाले, बुनियाद रखने वाले हजूर कलंदर बाबौलिया ने मुराकबे का एक मरबूत निज़ाम कायम किया, यानी किसी भी, यानी जिस तरह किसी भी इल्म को सीखने के लिए शागिर्द उस्ताज की सरपरस्ती में अले बे पे ते पढ़ता है, फिर जुमले बनाना सीखता है, उसके बाद बड़ी बड़ी किताबें पढ़ना उसके लिए मामूल बन जाता है, इसी तरह मावराई अलूम सीखने के लिए रूहानी उस्ताज की सरपरस्ती जरूरी है। क्या आया? सरपरस्ती जरूरी है। अब ये सरपरस्ती देखें, हम माशाल्लाह सब अजीमी हैं, लिहाजा हमें ये सरपरस्ती हासिल है, और हमने ये जो तहरीर पढ़ी ये सब मुर्शिद करीम की के अल्फाज हैं, और उनके तमाम वो अफकार जो अपने मुरीदों को वो मुंतकिल करना चाहते हैं। अल्हम्दुलिल्लाह जी, यहाँ पे ये किताब मुकम्मल हो गई। अब मैं आपसे चाहूंगा कि अगर कोई सवाल आपने पूछना हो तो आप जरूर फरमाएं।
सर, मेरा सवाल है,
इरशाद,
ये स्टार्टिंग में मुराकबे के अपने अंदर जानकर उनकी निगरानी करना,
जी जी,
इसको मैं चाहूंगी
कि निगरानी से क्या समझूं? देखे ना, आप अपनी सोचों से खुद आगाह हैं, आपको पता है कि आप क्या सोचते हैं और कैसे सोचते हैं, तो हमने उसकी निगरानी ये करनी है कि जो मुझे ख्याल आ रहे हैं क्या ये अल्लाह वाले ख्याल आते हैं, ये मेरे नफ्स के ख्यालात हैं, या ये मुआशरे से आने वाले ख्यालात हैं, या ये हजरत शैतान की तरफ से दी गई तलात है, ये तमीज करना ही निगरानी कहलाएगा। आप जहन को ढीला छोड़ के बैठ जाएंगे, जो ख्याल आते हैं उनको आने देंगे, फिर उन ख्यालात के बारे में फैसला आपने करना है कि ये जो ख्याल आ रहा है इसका सोर्स क्या है, کیا یہ اللہ کی طرف سے اگر آپ کے ذہن میں آ رہا ہے کہ مجھے قرآن حکیم پڑھنا چاہیے تو مان لیجئے کہ یہ خیال شیطان تو دینے سے رہا یہ خیال لا محالہ اللہ کی انسپائریشن ہے, ٹھیک ہے, یا آپ کے مرشد کریم کی طرف سے انسپائر کیا جا رہا ہے. اب آپ کو دیکھیں نا, خیال آیا کہ کلندر شعور پڑھی جائے, ٹھیک ہے, ڈاکٹر صاحب کو خیال آیا کہ بھئی مقصود صاحب کے ساتھ مل کے پڑھنے میں زیادہ اچھا رہے گا. میں سمجھتا ہوں کہ یہ خیال مرشد کریم کی طرف سے آیا, تو یہ نگرانی ہوئی نا اس خیال کی, نگرانی
فوراً نہیں جاتی اس طرح. مطلب
اب ظاہر ہے کہ آپ نے ابھی دیکھے نا, بچہ قدم اٹھانا سیکھتا ہے تو پہلے ہی دن تو وہ 100 میٹر کی ریس میں حصہ نہیں لے لیتا. رفتہ رفتہ مشق کرتے رہنے سے ہی وہ اس قابل ہوگا نا. دیکھیں نا, ہم نے باتیں تو ساری پڑھ لی, بات شروع ہوئی تھی کتاب المبین کی, ہمیں کتاب المبین تک کا سفر کرنا ہے, پھر اس کے اندر الواح محفوظ کو سمجھنا ہے, پھر حضیروں کو سمجھنا ہے, پھر نظام ہائے فلکی جو ہیں اور نظام ہائے شمسی جو ہیں ان کو سمجھنا ہے, ٹھیک ہے نا. اگر ہم ایسا نہیں کریں گے تو ظاہر ہے کہ ہم کیا کچھ بھی نہیں سمجھ سکتے. تو ہمیں قدم بہ قدم, اسی لیے دیکھیں نا آخری جملہ کیا ہے کہ پیر و مرشد کی سرپرستی ضروری ہے, کسی روحانی استاذ کی سرپرستی ضروری ہے. الحمدللہ الحمدللہ, ہر عظیمی بچے کو مرشد کریم کی سرپرستی حاصل ہے, ہر عظیمی ان کو ابا کہہ کے پکارتا ہے. تو اگر ہم اپنے باپ سے ذہنی ارتباط ہی نہیں حاصل کر سکے تو ہمیں یہ نگرانی نہیں کرنی چاہیے کہ میرا تعلق ان سے, ذہنی ارتباط کس درجے آگے بڑھا یا نہیں بڑھا.
یہ بھی سر پریکٹس سے ہی ہوگا نا کہ
ظاہر ہے جی. تو میں نے عرض کیا نا کہ جب آپ مراقبہ تصور شیخ کرتے ہیں تو یہ تصور جمائیں کہ میں نہیں, حضور مرشد کریم میری جگہ مجھ میں تشریف فرما ہیں یا موجود ہیں. یعنی کہ آپ نے یہ سوچنا ہے کہ آپ خود بنفس نفیس, ٹھیک ہے, ابا ہیں. آپ نے یہ جملے کی تکرار کرنی ہے کہ اگر میں ابا ہوں, جیسے چھوٹا بچہ ماں کی نقل کرتا ہے, یہ بچی ماں کی نقل کرتی ہے, بچہ باپ کی نقل کرتا ہے. ہمیں جب تک ہم نقل نہیں کریں گے باپ کی, ہم میں باپ کی صفات کہاں سے پیدا ہو جائیں گی.
سمجھ گئی.
تھینک یو. اور کوئی سوال؟ جی, اور کوئی بات؟ جی, وعلیکم السلام. میں نے عرض کیا نا, تجلی طلاق کو کہتے ہیں. اگر ذات کی طرف سے طلاق آ رہی ہیں تو وہ تجلی ذات کہلاتی ہے. صفات ذات کی وجہ سے قائم ہے, ذات اپنے طور پہ خود قائم ہے, صفات کا تعلق ذات سے ہے. مثلا دیکھیں نا, اب آپ کی ایک ذات ہے, باقی آپ کے جو گن ہیں, جو آپ کی خوبیاں ہیں, جو آپ کی خاصیتیں ہیں, جو آپ کی شخصیت میں خاص باتیں ہیں, جو محض آپ ہی سے ریلیٹڈ ہیں, وہ سب آپ کی ذات سے ریلیٹڈ ہیں. تو وہ ہیں صفات. اب تجلی کا مطلب یہ ہوا کہ اس کی تلا نشر ہو رہی ہے, یعنی اللہ کی صفات ہیں. مثلا اللہ کی صفت رحیمی ہے, ٹھیک ہے, صفت رحیمی کا مطلب ہے رحیم ہونا, اللہ کی صفت ہے, یعنی وہ تخلیقی نظام کو چلانے والا. اب تخلیقی نظام کو چلانے والی ذات ہے, لیکن اس کی صفت ہے تخلیقی نظام کو چلانا, ادھر اللہ کی صفت ہے ربوبیت, رب ہونا. تو رب ہونا یہ صفت ہے, کس سے وابستہ ہے, کس کی صفت ہے؟ اللہ کی. اللہ نے اپنی یہ صفت آگے لوگوں کو بھی عطا کی ہے. دیکھیں, ہر جاندار اپنے بچوں کی تربیت کرتا ہے. اب یہ لفظ تربیت میں بھی رب ہے, لفظ رب نظر آتا ہے, تربیت تربیت کا مادہ بھی لفظ رب ہے. حیران کن بات بتائی آپ کو. دیکھیں سیدھی سی بات ہے, ہم نے وسائل مہیا کرنے والی ذات کو رب بنایا ہوا. رب وسائل فراہم کرنے والی ذات کے ساتھ ساتھ تربیت کیا ہے, یہ بھی وسیلے ہیں. تو جو اب آپ اپنے بچوں کی تربیت کر رہی ہیں تو آپ کے اندر اللہ کی صفت رحیمی, صفت ربوبیت کی تجلی کا عکس ہوا. ٹھیک ہو گیا نا؟ جیسے دیکھے نا اللہ کی صفت ہے بصیر ہونا, بصیر میں نے دیکھنے والا. اب میرے اور آپ کے اندر اللہ کی اس صفت بصارت کی تجلی کا عکس پڑ رہا ہے. تجلی میں نے تلا, میں بار بار کہہ رہا ہوں. آپ یہ ان الفاظ کا یہ ترجمہ رکھ کے دیکھیں گے تو بات بہت کھل کے سمجھ آئے گی آپ کو انشاءاللہ. ٹھیک ہو گیا؟ ویلکم.
اعوذ برب
الفلق ہے, فلق جی, یہ اس کے سپیلنگ اور ہیں. یہ فے لام کاف دو نقطوں والا ہے. اس فلق کا مطلب ہے پھاڑنا, گٹلی کا کھلنا, بیج کا کھلنا, ذہن کا کھلنا. جب ذہن میں کوئی نیا آئیڈیا آتا ہے تو اس کو کہا فلق. آپ کا ذہن کیا ہے؟ آپ کا ذہن کیا ہے؟ وہ بھی ایک سپیس ہے. اس کے اندر ایک اطلاع آئی, وہ اطلاع خیال بنی, وہ خیال سے تصور بنا, تصور سے وہ احساس کا درجہ حاصل ہوا. آپ کے ذہن میں جب کوئی نیا خیال آیا تو آپ کہہ رہے ہیں اللہ رب کریم سے کہ کل اعوذ برب الفلق, اس نیا خیال دینے والے, میرے ذہن کی اس پرت کو کھولنے والے, میں تیری پناہ چاہتا ہوں من شر ما خلق, جو کچھ تو نے تخلیق کیا اس کے شر سے. غور کریں. ہمارے ہاں اندھیرے کو پھاڑنے والا یا روشنی والے کو فلک کہا گیا ہے نا, تو وہ ذرا تھوڑا اور گہرائی میں سوچیں گے تو انشاءاللہ بہت وضاحت سے یہ میننگ سمجھ میں آئے گی. جی اور کوئی؟
مراقبے کے ذریعے انسان غیب کی دنیا میں داخل ہو جاتا ہے, فرشتوں سے متعارف ہوتا ہے, ہم کلام ہوتا ہے. مراقبہ تو ہم بھی کرتے ہیں, یہ چیزیں تو نظر نہیں آتی.
ابھی آپ کا مراقبہ شروع ہی نہیں ہوا. ابھی تو دیکھیں نا, آپ نے غنود کا درجہ نہیں پار کیا, پھر اس کے بعد ورود کا درجہ ہے وہ نہیں پار کیا, پھر شہود کا درجہ شروع ہوتے ہیں وہ نہیں پار کیے, پھر اس کے بعد کہیں مراقبہ شروع ہوتا ہے. ابھی تو دیکھیں ہم نے صرف متعارف ہوئے, ایک چیز سے تعارف حاصل ہوا. ہم نے ایک کتاب پڑھی, اس کا نام ہے قلندر شعور. اس کتاب کو پڑھ کر آپ کو مجھے کیا سمجھ آیا کہ قلندر شعور کیا ہے؟ حضور مرشد کریم نے صاف باشگاہ بتایا کہ انبیاء کرام کی طرز فکر کا اصطلاحی نام قلندر شعور ہے. اب قلندر شعور کا مطلب یہ ہوا کہ اگر ہم اس شعور کو اپنانا چاہتے ہیں تو گویا ہم انبیاء کرام کی طرز فکر سے آراستہ ہونا چاہتے ہیں. اب دیکھیں نا, انبیاء کرام کی کہی ہوئی باتوں کی تلاوت تو ہم نے کر لی, انبیاء کرام کے اسوہ حسنہ کی باتیں ہم نے پڑھ لی حدیث کی صورت میں اور سیرت کی صورت میں, لیکن ہم نے اس پہ کیا اس طرح عمل کیا جس طرح سے اس پہ عمل ہونا چاہیے؟ تو دی آنسر از نو. اسی لیے انبیاء کرام کے وارث اولیاء اللہ آپ کو مجھے اس طرف راغب کرتے رہتے ہیں کہ ہمیں یہ چیزیں سمجھ کر اپنانی ہے. آپ غور کریں کہ حضور علیہ الصلوۃ والسلام غار حرا میں جاتے تھے، پہلے تو وہاں تک جانے جانے میں 2-4 گھنٹے لگتے ہیں، پھر وہاں جا کے وہ دنوں کئی کئی دن وہاں بیٹھے رہتے تھے، تو کئی کئی دن کیا ہم نے مراقبہ کیا؟ کئی کئی دن ہم کسی کونے میں آرام سے بیٹھ سکے؟ آپ رمضان میں تکاف میں بیٹھتے ہیں، اصل میں یہ اسی کی پیروی ہے۔ تو دیکھیں نا، ہم نے بات سنی، ابھی اس پہ عمل اس درجے پہ نہیں کیا، وہ ایسی شغلن چیک کرنے کے لیے کہ جی ذرا، ایک جیسے چھابڑی والے سے آپ نے گئے کہ جی یہ فالسے ہیں، تو 2-4 دانے لے کے منہ میں ڈال کے، فالسے ابھی آپ نے خریدے نہیں، ان کا جوس بنا کے نہیں پیا۔ دیکھیں اس میں بہت دلچسپی، بہت رغبت کے ساتھ، بہت شغف کے ساتھ، بہت انہماک کے ساتھ آپ کو کرنا ہے۔ آپ کو میں نے جب عرض کیا کہ یہ مراقبہ تصور شیخ کا طریقہ یہ ہے کہ جب آپ مراقبہ تصور شیخ کریں تو آپ یہ محسوس کریں کہ میں نہیں، میرا شیخ بیٹھا ہوا ہے میرے میں، آپ اس کو گویا نقل تو کریں۔ جب ہم مراقبہ ہی نہیں کر رہے صحیح طرح، اب آپ غور کریں نا کہ 10-15 منٹ مراقبہ کرنے سے، حضور مرشد کریم نے اس کی مثال دی تھی کہ میٹرک کرنے کے لیے آپ کو 36,000 گھنٹے صرف کرنے پڑتے ہیں ٹوٹل، جو 10 سال آپ اسکول جاتے ہیں، 8-6 گھنٹے آپ اسکول میں جو وہاں پہ سیکھتے ہیں، اس کی ایوریج لگائیں تو 36,000 گھنٹے کیلکولیٹ ہوئے، پھر ہوم ورک علیحدہ کرتے ہیں۔ تو کیا ایمانداری سے بتائیں کہ کیا ہم نے اتنا ٹائم دیا ان مراقبوں کو یا ابا کی بات کو سمجھنے پہ اور اس پہ عمل کرنے میں؟ تو جب آپ مراقبے کو اس درجے پہ لے جائیں گے، اللہ رحم کرے، اللہ کرم کرے گا، تو ضرور اپنا فضل و کرم ہے نا اللہ کا، تو ہوگا، تو وہ سب کچھ کھل جائے گا۔ ٹھیک ہو گیا جی؟
جی سر، بہت شکریہ سر، بہت شکریہ
سر۔ ہم کچھ کہنا چاہتے ہیں۔
ڈاکٹر صاحب ذرا دوبارہ لنک بھیجیں گے، میں ذرا دوبارہ بات کرتا ہوں۔